ओम शांति। आज मिति 2083 साल भाद्र 9 गते मंगलवार, तदनुसार 25 अगस्त 2026। शिव बाबा को अनमोल महावाक्य मीठे बच्चे बाबा र वर्षालाई याद गरेमा तिम्रो कमाई पनि हुन्छ र तन्दुरुस्ती पनि मिल्छ, तिमी अमर बन्छौ। प्रश्न: हृदयलाई शुद्ध बनाउने सहज युक्ति कुन हो? उत्तर: जहाँ रहे पनि ट्रस्टी भएर रहनु। सदैव सम्झ, हामीले शिव बाबाको भण्डाराबाट खान्छौँ। शिव बाबाको भण्डाराको भोजन खानेहरूको हृदय शुद्ध हुँदै जान्छ। प्रवृत्तिमा रहेर श्रीमत अनुसार निर्देशनमा ट्रस्टी बनेर रहन्छौ भने त्यो पनि शिव बाबाको भण्डारा हो, मनबाट समर्पित हुन्छौ। ओम शान्ति। जन्म जन्मान्तर आधा कल्प बच्चाहरूले सत्सङ्ग गरेका छौ। साधु सन्त पण्डित आदि सबै मानिसहरूको सत्सङ्ग हुन्छ। यो कुनै पनि मानिसहरूको सत्सङ्ग होइन, यसलाई भनिन्छ रुहानी सत्सङ्ग। सर्वोच्च रुहले रुहहरूसँग रुह रिहान अर्थात् सत्सङ्ग गर्नुहुन्छ। यहाँ तिमीले कुनै मानिसबाट ज्ञान सुन्दैनौ, न देवताहरूबाट ज्ञान सुन्छौ, तिमीले भगवानबाट ज्ञान सुन्छौ। भगवानलाई सदैव निराकार भनिन्छ र भगवान त्यति बेला मात्र आउनुहुन्छ जुन बेला बच्चाहरूलाई भगवान भगवती बनाउनको लागि पढाउनु पर्छ। भगवान र भगवतीको पद भगवान बाहेक अरू कसैले दिन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ, कल्प कल्प सङ्गम युग हुन्छ, त्यति बेला निराकार भगवान आएर हामीलाई ज्ञान दिनुहुन्छ। यो कुरा पनि केवल तिमीले नै बुझेका छौ, अरू कसैले मुस्किलले बुझ्न सक्छ। शिव बाबा त आउनुहुन्छ, तर उहाँको सट्टा श्रीकृष्णलाई गीताका भगवान बनिदिएका छन्। त्यसैले अवश्य सबैको बुद्धिमा मनुष्य तन नै आउँछ होला। तिमी नै दैवी गुणयुक्त थियौ र अहिले आसुरी अवगुणले भरिएका छौ, फेरि अब दैवी गुणयुक्त बन्छौ। दैवी गुण भएकाहरूलाई ईश्वरीय सम्प्रदाय, आसुरी अवगुण भएकाहरूलाई आसुरी सम्प्रदाय भनिन्छ। अब निराकार बाबाले निराकार सम्प्रदाय अर्थात् आत्माहरूलाई पढाउनुहुन्छ। त्यसैले भनिन्छ ईश्वरीय सम्प्रदाय अथवा रुहानी सम्प्रदाय, जसलाई रुहानी बाबा आएर पढाउनुहुन्छ। अहिले तिमी आत्माभिमानी बन्छौ, म आत्मा हुँ, बाबाले मलाई पढाउनुहुन्छ, बाबा भन्नुहुन्छ मलाई याद गर्छौ भने तिम्रा विकर्म विनाश हुन्छन्। बाबाले रुहहरूलाई नै पढाउनुहुन्छ, उहाँ नै नलेज फुल हुनुहुन्छ र ऋषि मुनि आदि सबैले त नेति नेति अर्थात् हामीले रुहलाई जान्दैनौ भन्दै आए। उहाँ ज्ञान सागर सम्मुख न आउँदासम्म कसरी ज्ञान सम्झाउनुहुन्छ? यी राम्रोसँग बुझ्ने कुराहरू हुन्। हामीलाई कुनै मानिसले पढाउँदैनन्, हामीलाई स्वयं बाबाले पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदको निराकार बाबा। यो कुरा पनि बच्चाहरूलाई सम्झाइएको छ, हरेकका साकार र निराकार दुई बाबा हुन्छन्, एक रुहानी र अर्का जिस्मानी। रुहानी बाबाले नै आएर रुहहरूलाई पावन बनाउनुहुन्छ। तिमीलाई थाहा छ, हामी पावन थियौँ, पतित बन्यौँ, फेरि पतितबाट पावन कसरी बन्छौँ? चित्र पनि सामुन्ने छन्। बाबा राय दिनुहुन्छ, घरिघरि चक्रको सामुन्ने गएर बस्यौ भने बुद्धिमा शारा ज्ञान आउने छ। हामी अहिले संगम युगमा बसेका छौँ। अरू सबैले आफूलाई कलियुगमा सम्झन्छन्। कलियुगलाई घोर अन्धकार भनिन्छ। अहिले तिमी संगममा छौ, अहिले तिमीलाई ज्ञानको प्रकाश मिलेको छ। सत्य युगमा फेरि तिमीलाई यो ज्ञान मिल्दैन। बाबा आउनुहुन्छ अनि मात्रै दिव्य असीम उज्यालो हुन्छ। यो संगम योग हो नै कल्याणकारी योग। यो जस्तो योग कुनै हुँदै हुँदैन। यसै बेला बाबा आउनुहुन्छ। सत्य युगलाई कल्याणकारी बनिँदैन, त्यहाँ कसैको कल्याण हुँदैन। कल्याण संगममा नै हुन्छ। सत्य युगमा त हुन्छ नै कल्याण। बाबा आएर संगममा कलियुगलाई सत्य युग कल्याणकारी बनाउनुहुन्छ। त्यसैले हेर अहिले तिम्रो कति कल्याण हुन्छ। केवल बाबा र वर्षालाई याद गरेमा तिम्रो कति कमाइ हुन्छ। यसमा कमाईको कमाई पनि छ अनि पूर्ण तन्दुरुस्ती पनि छ। तिम्रो जीवन अमर बन्छ। कहिल्यै अकालमा तिम्रो मृत्यु हुँदैन। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ, किनकि तिम्रो बुद्धिमा सारा ज्ञान छ। यहाँ तिमी बच्चाहरू आएको बेलामा पुरुषार्थ गरेर म्युजियममा चित्रहरूमा सम्झाउन लायक बन्नुपर्छ। आफूलाई लायक बनाउनको लागि 7-8 दिन बसेर सिक, अभ्यास भयो तुरुन्तै दौड्यो सेवामा, सेवा गरेर फेरि फर्केर आउँछौ। यो म्युजियममा सम्झाउन सिक्न त धेरै सहज छ। चित्रलाई सामुन्ने देख्दा नै बुद्धिमा आउँछ। हामी संगममा बसेका छौँ। आजको दुनियाँमा धेरै मानिसहरू छन्, भोलि धेरै कम हुनेछन्। यति धेरै यी सबै आत्माहरू फर्केर जानु छ। अहिले बाबा स्वयं आउनुभएको छ। बच्चाहरूको कति इज्जत राख्नुहुन्छ। दूर देशका रहनेवाला आया देश पराया, रावणको देश पराई देश हुने। रामको देशमा त कहिल्यै रावण आउन सक्दैन। अहिलेको तिमी बच्चाहरूको पालना त बाबाको हातमा छ। बस हजुरसँगै खाऊ, अर्थात् हजुरकै भण्डाराबाट खाऊ। तिम्रो सारा पालना यहाँ नै हुन्छ। जो समर्पित हुन्छन् उनीहरूको पालना त हुन्छ नै, तर जसले मनले मात्रै सम्झन्छन् यो सबै थोक ईश्वरको हो, म ट्रस्टी हुँ, म श्रीमतमा नै चलेर खर्च आदि गर्छु, यस्तो जसले सम्झन्छन् उनीहरूले पनि शिव बाबाको भण्डाराबाट खान्छन्। शिव बाबाको भण्डाराबाट खाएमा हृदय शुद्ध हुन्छ। यस्तो होइन उनीहरूले शिव बाबाको भण्डाराबाट खाँदैनन्। बाबाको निर्देशनमा चल्नेहरूले पनि मानौ बाबाको भण्डाराबाट खान्छन्। जुन भण्डाराबाट खायो त्यो भण्डारा भरपूर, कालकण्टक दूर। त्यसपछि तिम्रो कहिल्यै पनि अकालमा मृत्यु हुँदैन। यस समयमा नै शिव बाबा आउनुहुन्छ। उहाँको महिमा पनि गायन गरिएको छ। शिव जयन्ती पनि मनाउँछन्। तर उहाँको भण्डारा कसरी हुन्छ यो कसैलाई पनि थाहा छैन। बाबा पनि अवश्य आउनुहुन्छ नै। जति पनि बच्चाहरू आउँछन् तिनीहरूलाई शिव बाबाको भण्डाराबाट ब्रह्मा भोजन मिल्छ। अच्छा, पुरुष समर्पित हुन्छ भने ठिकै छ, ऊ समर्पित हुँदैन भने माताहरूले के गर्ने? किनकि कमाई पतिको हुन्छ, ऊ त समर्पित हुँदैन। उसले आमदानी गरेपछि मात्र पत्नीले खान्छन्। हो, युगल दुवै समर्पित छन् भने फेरि शिव बाबाको भण्डाराबाट पालना हुन सक्छ। यो कुरा बाबाले बच्चाहरूलाई राम्रोसँग सम्झाउनुहुन्छ। कर्मातीत अवस्था न हुदासम्म हामी बाबाको समय बसेका छौँ भन्ने बुद्धिमा राख्नु छ। दिन प्रतिदिन हामी आफ्नो स्वराज्यको नजिक आउँदै गइरहेका छौँ। समय बित्दै गइरहेको छ, तिमी नजिक आउँदै गइरहेका छौ। सत्ययुगको पहिलो वर्षको लागि अब कति वर्ष बाँकी छ भन्छौ? अब कति नजिक आएका छौ? बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, अब तिम्रो 84 चक्र पूरा हुन्छ। तिमीले अहिले 84 जन्मको चक्रलाई जानेका छौ। चक्रलाई देखेपछि मात्रै भन्नेछौ, हामी अहिले संगममा छौ। यतातिर छ कलियुग, उतातिर छ सत्ययुग। भोलि हामी आफ्नो सुखधाममा हुनेछौ। दुनियाँलाई थाहै छैन, उनीहरू त एकदमै घोर अन्धकारमा छन्। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बेहदको बाबाबाट हामीले 21 जन्मको कमाई गर्छौँ। सदा सुखको वर्षा पाइरहेका छौँ, यसैमा खुसी हुन्छ। स्वर्गवासी बन्ने कुरा त तिम्रै तकदिरमा छ। स्वर्ग एउटा अद्भुत कुरा हो, जस्तै 7 आश्चर्यहरू देखाउँछन् नि, यो त सबैभन्दा ठुलो आश्चर्य हो। अद्भुत स्वर्गका चित्र पनि छन्। यी लक्ष्मी नारायण स्वर्गका मालिक थिए, त्यसैले बाबाले लेख्नु भएको थियो, माथि सूर्यवंशी लेख, त्यसको तल चन्द्रवंशी लेख, अनि आधा कल्प पूरा हुनेछ। सूर्यवंशी चन्द्रवंशी दुवै 1250-1250 वर्ष, अनि फेरि लाखौं वर्षको त कुरै उड्छ। त्यहाँ बाहुबलमा कति खर्च हुन्छ? यहाँ सुरुदेखि लिएर अन्त्यसम्म केही पनि खर्च हुँदैन। यो त बाबा र बच्चाहरूको हिसाब हो, खर्चको कुरै छैन। यहाँ बच्चाहरू आएर रिफ्रेस हुन् भनेर भवन आदि बनाउँछन्। बच्चाहरूकै पैसा हो, त्यो पनि कति दिन त बितिसके। बाँकी थोरै दिन छन्, खर्च केही पनि छैन। कौडी खर्च नगरिकनै तिमीले जीवन मुक्ति पाउँछौ। यसमा केवल मेहनतको कुरा छ। भगवानलाई त सबै भक्तहरूले याद गर्छन्, तर यो चिन्दैनन् कि भगवान को हुनुहुन्छ। भगवानलाई नचिनेका हुनाले धेरैलाई भगवान मानिदिन्छन्। अब तिमी बच्चाहरूले बाबाको सत्य परिचय दिनु छ। तिमी बच्चाहरूलाई अथाह खुसी हुनुपर्छ। बेहदको बाबाले हामीलाई पढाउनुहुन्छ स्वर्गको मालिक बनाउनको लागि। बाबा आएर स्वर्गको स्थापना र नर्कको विनाश गराउनुहुन्छ। त्यसैले महाभारत लडाई पनि सँगसँगै हुन्छ। हर 5000 वर्षपछि यो चक्र घुम्छ। बाबा पनि कल्पको संगम युगमा आउनुहुन्छ। गीतामा उनीहरूले फेरि युगे युगे लेखिदिएका छन्। त्यो पनि 5 युग छन्, 5 पटक आउनुभयो। फेरि 24 अवतार फलानु अवतार किन लेखिदिएका छन्? मानिसहरूले कति यज्ञ तप तीर्थ आदि गर्छन्, सम्झन्छन् यी सबै मार्गहरू भगवानसँग मिल्नका लागि हुन्। तर भगवानको समीप त कोही पनि जान सक्दैनन्। आधा कल्प कति मेहनत गरेका छन्, जन्म जन्मान्तर चक्कर लगाई यो गरे, तै पनि बाबा मिल्नु भएन। अहिले बाबा तिमी बच्चाहरूको कति नजिक हुनुहुन्छ, तिमीसँग कुरा गरिरहनु भएको छ, तिमीलाई सम्झाइरहनु भएको छ। तिमीले बुझेका छौ, कल्प कल्प हु बहु, हामी यसरी नै बाबासँग मिल्छौँ। जे जति बित्यो कल्प कल्प त्यही हुनेछ। उनै जौहरी दादा हुनेछन्, फेरि उनमा नै बाबाले प्रवेश गर्नुहुनेछ। फेरि हामी बच्चाहरू आएर बाबाका बन्नेछौँ, फेरि स्वर्गको वर्षा लिनेछौँ। बाबाको तिमी बच्चाहरूसँगको यो अनादि अविनाशी पाठ कल्प कल्प यसरी नै दोहोरी रहन्छ। अच्छा, मिठे मिठे सिकिल दे बच्चाहरू प्रति माता पिता बाप दादा को याद प्यार एवं गुड मॉर्निंग रूहानी बाबा को रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरू को रूहानी बाबालाई गुड मॉर्निंग नमस्ते। धारणा को लागि मुख्य सार नंबर एक, यो कल्याणकारी संगम युग हो, इसमा हरेक कुरामा कल्याण छ, कमाई नै कमाई छ। बाबा र वर्षालाई याद गरेर 21 जन्मको लागि यो जीवनलाई अमर बनाउनु छ। नम्बर दुई, प्रवृत्तिमा रहेर मन बुद्धिबाट समर्पित हुनु छ, श्रीमतमा खर्च गर्नु छ, पुरा ट्रस्टी भएर रहनु छ। आजको बाबाको वरदान, सहयोगको शक्तिद्वारा असहयोगीहरूलाई सहयोगी बनाउने बाबा समान परोपकारी भव। सहयोगको शक्तिद्वारा असहयोगीहरूलाई सहयोगी बनाउने बाबा समान परोपकारी भव। विस्तार, सहयोगीहरूसँग सहयोगी बन्नु यो कुनै महावीरता होइन, तर जसरी बाबाले अपकारीहरूमाथि उपकार गर्नुहुन्छ त्यसै गरी तिमी बच्चाहरू पनि बाबा समान बन। कोही जति सुकै असहयोगी बनोस्, तिमीले आफ्नो सहयोगको शक्तिद्वारा असहयोगीलाई सहयोगी बनाइदेऊ। यस्तो नसोच, यस कारणले यो अगाडि बढ्दैन। कमजोरलाई कमजोर सम्झेर नछोड, तर उसलाई बल दिएर बलवान बनाऊ। यस कुरामा अटेन्सन दियो भने सेवाका प्लान रूपी गहनाहरूमा हीरा चम्किनेछन्, अर्थात् सहजै प्रत्यक्षता हुनेछ। स्लोगन, क्रोधको कारण हो स्वार्थ वा ईर्ष्या, यही चिड़चिड़ाहटको जड हो, पहिला यसलाई नै समाप्त गर। क्रोधको कारण हो स्वार्थ वा ईर्ष्या, यही चिड़चिड़ाहटको जड हो, पहिला यसलाई नै समाप्त गर। बाबाको अव्यक्त इशारा, अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ अर्थात् पवित्र बना। पवित्रता फाउन्डेसन हो र फाउन्डेसनको लागि ब्रह्मचर्य व्रत धारण गर्नु यो सामान्य कुरा हो, तर अब तिमी अगाडि बढेका छौ, त्यसैले तिम्रो यो बचपनको स्टेज होइन, अब त वानप्रस्थ स्थितिमा जानु छ। म ब्रह्मचारी त रहन्छु, पवित्रता त छँदैछ, केवल यसैमा खुसी न हो। मूल फाउन्डेसन, आफ्नो संकल्पलाई शुद्ध बनाऊ, ज्ञान स्वरूप बनाऊ, शक्ति स्वरूप बनाऊ। सम्पूर्णता प्राप्त गर्नको लागि दादी प्रकाशमणिजीको गुप्त पुरुषार्थ, 19 पुण्य स्मृति दिवस निमित्त विशेष धारणाहरू। पहिलो छ, दादीजीले सबै जिम्मेवारीहरू सम्हाल्दै लक्ष्य राख्नुभयो, मैले सर्वगुण सम्पन्न, सर्वकलाहरूमा सम्पन्न, निर्विकारितामा पनि सम्पन्न बनेर सम्पूर्णताको लक्ष्य प्राप्त गर्नु नै छ। दोस्रो, दादीजीले मन वचन कर्मबाट डबल अहिंसक बनेर सबैलाई सुख दिनुभयो र सुख लिनुभयो, मनसाबाट कुनै पनि आत्मालाई न दुःख दिनुभयो न दुःख लिनुभयो। नम्बर तिन, दादीजी सदा एक बाबाकै आकर्षणमा रहनुभयो, उहाँलाई कुनै पनि पुरानो वस्तु व्यक्ति वा तत्त्वहरूले आफूतिर आकर्षित गरेनन्। सदा एक बाबाको यादमा रहेर आफ्ना सूक्ष्म वृत्तिहरूलाई पनि एकाग्र गर्नुभयो। चार नम्बर, सदा साक्षीपनको स्टेजमा रहेर सदा साथीको साथको अनुभव गर्नुभयो। उहाँको दृष्टि वृत्तिमा रूहानियत र अलौकिकता थियो। उहाँका संस्कारहरूमा यति रोयल्टी थियो जसले गर्दा उहाँको आँखा कसैमा पनि डुबेन। पाँच, उहाँले कसैको अवगुण चित्तमा राख्नु भएन, कसैका अवगुण नोट गर्नु भएन। सदा परचिन्तन, परदर्शन र परमतबाट मुक्त रहेर सोचिन्तनमा रहनुभयो। छ, दादीजी ब्रह्मा बाबा समान सदा निर्माण रहनुभयो। निराकारी र निरहंकारी स्थितिमा रहने अभ्यास गर्नुभयो। सदा स्वयंलाई शिवाधारी सम्झनुभयो। कहिले आफ्नो महिमा स्वीकार गर्नुभएन। कसैले निन्दा गर्दा पनि विचलित हुनुभएन र महिमामा खुशी हुनुभएन। हरेक कुरामा आफ्नो स्थिति समान राख्नुभयो। साथ, बापदादाबाट मिलेको दिव्य बुद्धिको सौगातलाई सम्हालेर राख्नुभयो। सदा समर्थ संकल्प गर्नुभयो। हरेक कर्म श्रीमत अनुसार होस्, त्यसमा अलिकति पनि मनमत वा परमत नमिसियोस्। दिव्य बुद्धिको आधारमा हरेक संकल्प बोली र कर्म होस्, यही लक्ष्य राखेर सम्पूर्णता प्राप्त गर्नुभयो। आठ, सदा एक बल एक भरोसा, एक सँग नै सर्व सम्बन्ध, कतैतिर पनि झुकाव लगाव भएन। सदैव भाई भाइको वृत्तिले सबैलाई हेर्नुभयो र रहम दिलको गुणलाई धारण गरेर कमजोर आत्माहरूमा बल भर्नुभयो। अपकारीहरूमाथि पनि उपकार गर्नुभयो। नौ नम्बर, हरेक सानो ठुलो परिस्थितिलाई केही नयाँ छैन अर्थात् नथिङ न्यूको स्मृतिले पार गर्नुभयो। कुनै पनि दृश्यलाई देखेर किन के को प्रश्नहरूमा अल्झिनुको सट्टा सदा साक्षी भावलाई धारण गरेर सदा हर्षित रहनुभयो। दस नम्बरमा, उहाँको हरेक वचनमा रोयल्टी देखिन्थ्यो। कुनै पनि साधारण वचन बोल्नु भएन। उहाँको मुखबाट तिनै वचन निस्किए जुन हुनेवाला छन्। यस्ता सिद्धि स्वरूप आत्माका संकल्प पनि सिद्ध हुने भएकाले सहजै सम्पूर्णता प्राप्त गर्नुभयो। एघार नम्बरमा, दादीजी सदा आत्मविश्वासले भरपूर हुने भएकाले यही स्मृतिमा रहनुभयो। म त कल्प कल्पको विजयी आत्मा हुँ। कुनै पनि पुराना स्वभाव संस्कार वा हिसाब किताबको अधीनमा रहनु भएन। यस्तो अनुभव गर्नुभयो मानौ आत्मा लाइटको शरीरमा स्थित भइरहेको छ। बाह्र, दादीजीको बुद्धि स्वच्छ सफा ऐना जस्तै थियो। वहाँ निरन्तर तपस्वी मूर्त भएर रहनुभयो। दादीजीलाई सदा यही स्मृति रह्यो, यस तपस्याले नै विश्व कल्याण हुनेछ, सुखमय संसार आउनेछ। तेह्र, दादीजीले अन्तिम समयलाई सामुन्ने देखेर सदा सो चिन्तनमा रहनुभयो। सो उन्नतिको लागि दिनहुँ अमृत बेला बाबासँग मिठा मिठा रुह रिहान गर्नुभयो। बाबाका महावाक्यहरूको गहिराईबाट अध्ययन गर्नुभयो। बाबाको साथै बाबाको मुरलीसँग दादीजीको अटुट प्यार रह्यो। चौध नम्बरमा, दादीजीले आफ्नो सम्पूर्ण स्थिति बनाउनको लागि देहवानबाट पर रहने अभ्यास गर्नुभयो। उहाँको बुद्धिमा सदा यही रह्यो, म विश्व कल्याणका लागि निमित्त हुँ। मैले शोकको स्थिति उच्च एकाग्र एकरास अथवा संकल्पहरूबाट पर निरसंकल्प बनाउनु छ, अनि मात्रै म यस पुरानो दुनियाँबाट उडेर बाबाको समीप बदनमा गएर बस्नेछु। 15 सदा यही लगनमा रहनुभयो। मैले बाबाको यादमा रहेर सबैलाई सन्तुष्ट पारेर सबैको दुआ लिनु छ। कुनै पनि आत्माले कहिले मबाट डिस्टर्ब भएर बद्दुआ नदेओस्। यसको पुरा पुरा ध्यान राखेर सबैको दुआको पात्र बन्नुभयो। 16 दादीजीको सदा एउटै लक्ष्य अगाडि रह्यो, म सम्पन्न फरिस्ता वा कर्मातीत बन्नु छ। यो पुरानो तन छोडेर फरिस्ता बनेर अव्यक्त वतनवासी बन्नु छ। यी सेवाहरू त दिन रात चलिरहनेछन्। सेवाको साथ साथै स्वयंमा सूक्ष्म अटेन्सन राखेर म सम्मान सहित उत्तीर्ण बन्नु छ। 17 दादीजी सदा सर्व विघ्नहरूबाट पर निर्विघ्न अवस्थामा रहनुभयो। एकान्तमा बसेर आफूलाई सूक्ष्म चेक गरेर आफ्ना कमी कमजोरीहरूलाई आत्मारूपी हिराको दागलाई सम्पूर्ण समाप्त गरेर अमूल्य हिरा बन्नुभयो। 18 नम्बरमा स्वयंलाई सम्पूर्ण पावन लाइट माइटले सम्पन्न बनाउनको लागि आन्तरिक वैराग्य वृत्तिद्वारा सबै कुराहरूबाट उपराम रहेर आफ्नो सूक्ष्म दृष्टिवृत्तिलाई सम्पूर्ण पावन बनाउनुभयो। पुराना संस्कारहरूको प्रकृतिलाई पराजय गरेर प्रकृति जीत बनेर बाबाको गोदमा समाहित हुनुभयो। र 19 नम्बरमा छ, म बाबा की हुँ, म बाबा समान सम्पूर्ण बन्नु नै छ। त्यसैले सूक्ष्म देह अभिमानलाई, स्वयंका संस्कारहरूलाई, मान शान वा महिमालाई, बुद्धि वा बानीहरूलाई सम्पूर्ण समर्पण गर्नुभयो र बाबा समान बनेर अव्यक्त वतनवासी बन्नुभयो। अच्छा, ओम शान्ति। आजको सोमांश, म बाबा समान परोपकारी आत्मा हुँ। ओम शान्ति।